آپ انبیاء علیہ السلام کی زندگی میں سے اس حصے کو ضرور پڑھیے جو عبادت سے بندگی سے متعلق ہے، یعنی ہر مومن کا یہ اولین فرض ہے کہ وہ پیغمبروں کے حالات زندگی میں سے اس سبق کو ذہن میں رکھیں جو ذکر عبادت سے متعلق ہے، تاکہ پتہ چلے کہ ان بزرگ ہستیوں نے کس طرح خداوند کریم کی عبادت کی اور کس طرح خدا کو یاد کیا۔ قرآن میں انبیاء علیہ السلام کے بہت سے حالات کا ذکر آیا ہے، اور خاص طور سے ذکر عبادت سے متعلق، گریہ گزاری سے متعلق۔ اس کے علاوہ یہ بھی دیکھنا چاہیے کہ جو اگلی صف کے مومنین گزرے ہیں ان کے کیا کیا اوصاف قرآن مقدس میں بیان ہوئے ہیں، یہ بھی دیکھنا چاہیے۔ اور اس کے علاوہ دو اہم مضامین کے لیے اور دیکھنا چاہیے، ایک یہ کہ خداوند عالم کی مقدس اور پاکیزہ محبت کس طرح حاصل ہو سکتی ہے، اس کی کیا کیا شرطیں ہیں، اور وہ ذات پاک کن کن چیزوں کو ناپسند کرتی ہے، یہ بھی دیکھنا چاہیے۔ اور چونکہ انبیاء و ائمہ علیہ السلام کے نقش قدم پر چلنا کوئی آسان کام نہیں ہے، بڑا مشکل کام ہے، اس لیے مومن کو ہمت سے کام لینا چاہیے۔ جب تک مومن میں بلند حوصلگی اور عالی ہمتی نہ ہو تو یہ کام مشکل ہے۔ اب جانتے ہیں کہ دنیا میں عظیم کارناموں کو انجام دینے کے لیے زبردست ہمت سے کام لینا پڑتا ہے۔ ایمان کے درجۂ کمال کو حاصل کرنا عظیم کاموں میں سے ہے، بلکہ سب سے عظیم کام ہے۔ یہ چیز معمولی کوشش سے ہاتھ نہیں آ سکتی، اس کے لیے محنت درکار ہے۔ اور دیکھنا چاہیے کہ کس طرح یہ کریڈٹ بنتا ہے۔ مثلا کچھ تو اپنی کچی عادتوں کی اصلاح سے، کچھ عبادت سے، کچھ علم سے، کچھ خدمت سے مومن کما سکتا ہے، اگر وہ ایک دم سے کسی ایک خزانے کو حاصل نہیں کر سکتا ہے، تاہم اس میں مایوسی کی کوئی بات نہیں ہے، لیکن وہ ہر مقام سے تھوڑی تھوڑی کمائی کر سکتا ہے۔ جو مومن ہوشمند ہو، دانا ہو اور روحانی ترقی کے لیے ذوق شوق رکھتا ہو، تو وہ ہر سو سے، ہر جہت سے، ہر طرف سے تھوڑی تھوڑی کمائی کر کے ایک بڑا ٹوٹل بنا سکتا ہے۔ جیسا کہ میں نے عرض کیا، کچھ تو اپنی عادتوں کی اصلاح کی طرف توجہ دے، کچھ تسبیحات پر زور دیں، کچھ خدمت کریں، کچھ علم کمائیں، تو جو بھی نئے کام ہیں اور جو بھی کام ایسا ہے کہ اس کے متعلق قرآن میں فرمان میں ارشاد ہوا ہے، تو اس چیز کی طرف توجہ دیں، تو انشاءاللہ کوئی وجہ نہیں کہ مومن ترقی نہ کر سکے۔ آپ دیکھتے ہیں کہ معلوم نہیں تین یا چار مجلسیں ہوئی ہیں، اور ان تھوڑی سی چند ہی مجالس کے رزلٹ کے طور پر آپ ماشاءاللہ بہت پگھل رہی ہیں اور دل بہت ہی نرم ہو چکا ہے. دیکھا آپ نے کہ کوشش کتنی اہم چیز ہے کہ آپ کو کامیابی سے ہمکنار کر سکتی ہے. اگرچہ آپ کو اس میں زحمت اٹھانی پڑتی ہے کہ بعض حضرات دور دور سے آتے ہیں, لیکن اس کی کوئی بات نہیں. آپ اس بات کو ضرور جانتے ہیں کہ اس مجلس سے متعلق جتنی بھی محنت ہے وہ سب عبادت ہے. اس کے لیے جو بھی حرکت کی جائے, جو بھی قدم اٹھایا جائے, وہ مفت اور رائیگاں نہیں ہے. اس کا ایک اجر و صلہ موجود ہے, وہ بجائے خود ایک عبادت ہے. لہذا جو بھی دشواریاں آپ کے سامنے آتی ہیں تو ان دشواریوں کے باوجود ان سے گزر کر, ان سے آگے بڑھ کر, ان کو کراس کر کے آئیے اور مجلس سے فائدہ اٹھائیے. دیکھیں کہ ایسا موقع دنیا میں بہت کم ملتا ہے. ایک اکیلا انسان کچھ بھی نہیں کر سکتا ہے. اگرچہ کوئی کامل استاد ہے تو وہ بھی اکیلے میں البتہ کچھ زیادہ کام نہیں کر سکتا ہے. اور چلیے وہ اگر کر بھی سکتا ہے تو ایک اسٹوڈنٹ اکیلے میں کام نہیں کر سکتا ہے. اس لیے مل کر عبادت کرنے سے روحیں آپس میں مل جاتی ہیں اور ایک طوفانی طاقت اختیار کر لیتی ہیں. اب دیکھتے ہیں کہ عبادت کا کیا عالم ہے, کیا صورتحال ہے. تو بعض دفعہ میں یقیناً کہتا ہوں کہ آپ کی عبادت کی مثال ایک ایسی ندی سے دی جا سکتی ہے جو کہ کسی پہاڑ سے اترتی ہے, اور پانی کی شکل کچھ اس قسم کی ہوتی ہے کہ پہاڑ پر جا کر دیکھنے سے کچھ تھوڑا سا پانی اس طرف سے آتا ہے, کچھ ادھر سے آتا ہے, کچھ وہاں سے آتا ہے, کچھ اوپر سے آتا ہے, کچھ دائیں سے, کچھ بائیں سے. تو جس طرح درخت کی ساری شاخیں تنا میں جمع ہو جاتی ہیں, اسی طرح پانی کی شاخیں ہر طرف سے ندی میں, نالے میں جمع ہو جاتی ہیں. تو آپ باور کریں گے جب ہم مل کر عبادت کرتے ہیں اسی طرح سب کی روحیں مرکوز ہو جاتی ہیں, یکجا ہو جاتی ہیں, اور پھر اس میں سے ایک نور کی رسی بن جاتی ہے, خدا کی رسی بن جاتی ہے. خدا کی رسی کے کئی معنی ہیں. خدا کی رسی سب سے پہلے امام ہے, اور پھر خدا کی رسی وہ اسم ہے جو امام دیتا ہے اپنی جگہ پر. امام جس عبادت کو, جس طریقہ کار کو, جس ذکر کو, جس اسم کو امام عطا کرتے ہیں وہ بجائے امام خدا کی رسی ہے. تو ہماری یہ عبادت بھی اگر مولا کی مرضی سے ہے, اس کو منظور ہے, تو یہ بھی ایک طرح سے خدا کی رسی ہے. اور خدا کی رسی کسی ایک شخص سے نہیں بنتی ہے بلکہ جمعیت سے بنتی ہے. دیکھیں کہ خدا نے رسی کا تصور کیوں دیا, یہ ذرا سوچنے کی بات ہے. اس میں بہت سے بال ہیں, اس میں بہت سے دھاگے ہیں, اس میں بہت سے ریشے ہیں. تو خدا نے قرآن عظیم میں جو بھی مثال دی ہے اس کی وجہ ہے، اس مثال کا ذرا تجزیہ کرنا چاہیے. اور رسی کی مثال کا تجزیہ یوں ہے، اس کا انالیسس اس طرح سے ہے کہ رسی کے اندر اجزاء ہوتے ہیں، پارٹس ہوتے ہیں. پہلے اس کے بڑے بڑے اجزاء ہیں، پھر اس میں جائیے تجزیہ کریں تو چھوٹے چھوٹے اجزاء ہیں، یہاں تک کہ اس کے اندر بال ہی بال ہیں، یا داغے ہیں یا ریشے ہیں. تو اسی طرح جب ہم مل کر عبادت کرتے ہیں تو ہماری روحوں کے اجزاء سے مل ملا کر خدا کی رسی بن جاتی ہے جو اشعلا کو پہنچتی ہے، اور اسی رسی کے بل بوتے پر ہم اللہ سے نزدیک تر ہو سکتے ہیں. اس کے لیے ضروری ہے کہ ہم کوشش کریں، جدوجہد کریں. دیکھیے کہ دنیا کی زندگی ایک محدود مہلت ہے، اس محدود مہلت میں سے ہر روز کچھ وقت کٹتا چلا جاتا ہے. اور دیکھیے کہ ہر شام کو مومن نیت رکھتا ہے کہ صبح اٹھ کر وہ خوب عبادت کرے اور نورانی وقت سے فائدہ اٹھائیں، لیکن ہوتا کیا ہے اکثر کہ وہ یا تو سوئے پڑا رہتا ہے، یا اگر اٹھتا ہے تو اس کے خاطر خواہ عبادت نہیں بنتی ہے، ذکر نہیں ہو سکتا ہے، سلسلہ قائم نہیں رہ سکتا ہے. اور ایسی کئی وجوہ سے نورانی دیدار میں تاخیر ہوتی ہے، اور اسی طرح اس کا جو وقت ہے اور زندگی کے جو ایام ہیں، جو عمر کے دن ہیں، وہ ایک ایک ہو کر ختم ہوتے چلے جاتے ہیں، تو پھر فائدہ کیا؟ اس کے لیے مومن میں بہت ہمت چاہیے، کوئی نصب العین ہونا چاہیے ہماری نگاہوں کے سامنے، کوئی پیغمبر، ولی، پیر، بزرگ جنہوں نے بڑی بڑی کامیابیاں حاصل کی ہیں. میں سوچنا چاہیے آخر وہ بھی تو انسان تھے، ان کی بھی بہت سی مجبوریاں تھیں. تو بعض دفعہ ہم کو یہ دھوکہ ہوتا ہے کہ خداوند نے، امام نے ساری رحمت ان کو عطا کر دی اور ان پر رحمت ہی رحمت برسائی. ٹھیک تو ہے، لیکن ہم کو رحمت سے کب باز رکھا گیا ہے؟ ہمارے لیے بھی تو رحمت ہو سکتی ہے، کیا ہم اس کے بندے نہیں ہیں؟ لیکن اس رحمت کو لینے کے لیے خود کو اہل بنانا چاہیے، خود کو اس کے قابل بنانا چاہیے. انشاءاللہ کوشش جاری رہی تو کامیابی ہوگی. اچھا موقع ہے، اسے فائدہ اٹھایا جائے، لیکن دانشمندی سے کام لینا چاہیے، کیونکہ جو کچھ کمائی ہوتی ہے اس کو محفوظ رکھا جائے. جس طرح مادی دولت کی مثال میں یہ ہے کہ جو کچھ حاصل آتا ہے، جو کچھ کمائی ہوتی ہے، جو پیسے ملتے ہیں، تو ان کی حفاظت بہت ضروری ہوتی ہے. اسی طرح روحانی طور پر آپ جو کچھ مجلس میں کماتے ہیں اس کو کس طرح سیف کرنا چاہے، اس کی فکر بہت ضروری ہے، بہت ضروری ہے. کمائی تو ہوگی، کوئی وجہ نہیں ہے جو کمائی نہیں ہو، لیکن اس کی بچت، اس کے بچاؤ اور حفاظت کی فکر ہونی چاہیے. ایک خوشمند مومن اپنے اس ایمان کے سرمایے کو بہت احتیاط سے محفوظ رکھتا ہے، بہت احتیاط سے محفوظ رکھتا ہے. تو جس طرح مومن اپنی کسی مشین کی حفاظت کرتا ہے، مال کی حفاظت کرتا ہے، کیپٹل کی حفاظت کرتا ہے، گھر کی حفاظت کرتا ہے، صحت کی حفاظت کرتا ہے، کپڑوں کی حفاظت کرتا ہے، ہر چیز کی وہ حفاظت کرتا ہے، لیکن حفاظت کے لیے محبت چاہیے. یعنی اگر ہماری محبت ہے ایمان کے اس سرمایے سے، اس روحانی کمائی سے اگر محبت ہے تو ہم اس کی حفاظت کر سکیں گے. اگر ہم اس کو درخوری اعتنا نہیں لیتے ہیں، یعنی ہم اس کا کیئر نہیں کرتے ہیں، اس کا خیال نہیں رکھتے ہیں اور اس کو عزیز نہیں رکھتے ہیں، تو پھر انجانے میں لاشعوری طور پر ہم اس کو ضائع کر سکتے ہیں. خیال رکھنا چاہیے کہ ہم نے کیا کمائے. تو مشکل یہ ہے کہ یہ دولت نظر نہیں آتی ہے. چار پیسے ہوتے ہیں ہماری نگاہوں کے سامنے تو شاید احتیاط کرتے، کیونکہ وہ ہم کو نظر آ رہے ہیں، اس کی ہم گنتی بھی کر سکتے ہیں، اس کا اندازہ بھی کر سکتے ہیں، لیکن روحانیت کی جو کمائی ہوتی ہے، جو دولت ہاتھ آتی ہے، اس کا ہم کو نہ تو اندازہ ہے، نہ اس کی کوانٹیٹی معلوم ہے، نہ وہ چیز ہم کو نظر آتی ہیں. اور پھر لاشعوری طور پر آہستہ آہستہ یہ انرجی خارج ہو جاتی ہے، یہ دولت خرچ ہو جاتی ہے. تو اس کے لیے بہت ضروری ہے کہ کم سے کم اعتکاف کے دوران تجربہ کرنے کے لیے اپنی روحانی کمائی کو محفوظ رکھا جائے. میری امید ہے کہ آپ نے تقریباً سب ایسے خوشمند دانا جاننے والے ہیں، کم سے کم اس کورس کو انجام دینے تک دیکھا جائے کہ اس کا کیا رزلٹ آتا ہے. تو اس کے لیے احتیاط ضروری ہے، اور دن کو جو ہو سکے مولا کو یاد کیا جائے تو اس سے بہت فائدہ ہوتا ہے. دیکھیں ایک دو گھنٹے میں جو عبادت کرتے ہیں یہ تو بہت اچھی بات ہے، لیکن دن کو بھی مولا کی یاد کریں، خداوند کو پکارتے جائیں کام کرتے کرتے، تو اس سے بہت مولا کو خوشی ہوتی ہے، اور مولا کی نظر میں کسی ایسے مومن کا یہ عمل کہ وہ کام کرتے کرتے مولا کو یاد کرتا ہے اور ہر وقت دل میں مولا کا تصور کرتا ہے مولا کے اسم کے ساتھ، تو کام بھی بڑا مزہ دیتا ہے. کوئی بھی کام ہے، ملازمت ہے یا کاروبار ہے، آفس ہے یا چلنا پھرنا ہے اور اسکول کالج یونیورسٹی ہے، کچھ بھی ہو اس میں مولا کو یاد کیا جائے تو یہ اسماعیل کا شیوا ہے. کسی بھی کام کے آغاز سے پہلے مولا کو یاد کیا جائے اور کام کے دوران بھی مولا کو یاد کیا جائے، کھاتے پیتے میں، سوتے جاگتے میں، چلتے پھرتے میں، اور ہر وقت ہر وقت دائم ذکر ہونا چاہیے. جو مومن دائم ذکر ہو جائے تو بس وہ کامیاب ہے. دائم ذکر کا مطلب ہے کہ مولا کو ہمیشہ یاد کیا جائے. کاش اگلے زمانے میں جو ہمارے آبا و اجداد تھے وہ کتنے نیک تھے، اور ان کو جو رزق ملتا تھا وہ برابر ملتا تھا، یعنی نہ کم اور نہ زیادہ. لیکن ہمارا یہ زمانہ ایک لحاظ سے مشکل کا ہے کہ اس میں بہت آسائش ہے، بہت ترقی ہے، اور اگر اس ترقی کو اور ان نعمتوں کو ہضم نہیں کر سکیں تو پھر یہ خطرناک ثابت ہو جاتی ہیں. تو میں کہہ رہا تھا کہ میں نے بہت سے مومنین کو دیکھا جب وہ رات کو سوتے ہیں تو درمیان درمیان میں جب جاگتے ہیں تو خداوند کا نام لیتے ہیں، دل میں نہیں آواز کے ساتھ. تو ان کی آواز آس پاس جو گھر میں ہی ان کے کان میں پڑتی ہے تو اس سے بہت سرور اور بہت خوشی ہوتی ہے. اور اگر گھر میں یہ عادت ہو، करवट बदलते हुए मौला का नाम ले कोई, या घर में कोई बुजुर्ग आदमी है बार बार नाम ले, तो इससे घर वालों पर रोशनी पड़े और एक मजहबी माहौल पैदा हो जाए। कि ऐसे बुजुर्ग आजकल बहुत कम हैं, तो बाज़ घरों में हमने देखा है कि जो बुजुर्ग हैं और जो माएँ बहनें हैं, तो दिन को भी कोई ऐसी जायनमाज जैसी चीज़ बिछा के, और जितने फुर्सत के लम्हात होते हैं तो उनमें वो माँ बहन और बहुत से भाई बैठते हैं, और कुछ हजरात सोफा पर बैठ के हाथ में तस्बीह लेते हैं, और उनको देख के रश खाता है। कितने मौला के प्यारे होते हैं, कितने नेक बंदे होते हैं, कितना मज़ा आता है उनको देख ही, बस मज़ा आवे तो मूड बने या रश आए और दिल पिघल जाए। तो मोमिन ये सब कुछ कर सकता है, सब कुछ कर सकता है, नूर की खेती बाड़ी कर सकता है और नूर से अपने दिल की जमीन को आबाद कर सकता है, एक ऐसा घर बना सकता है कि इसमें नूर बरसे और फरिश्ते आए। ऐसी बहुत सी रूहें इसकी कायनात के अंदर, आप बावर करेंगे कि उन रूहों को भुला के कैप्चर करें और उनके लिए एक शोल बनाएं इबादत का, बंदगी का, तो उस घर के अंदर बहुत सी बरकतें होंगी। बहुत सी रूहें हैं जिनको इबादत चाहिए, और बहुत सी रूहें हैं जिनकी इबादत कम थी और फिर वो मोमिनीन की रूहें हैं या किस तरह से भी हैं, तो वो दुनिया में आती हैं। और जहाँ इबादत का कोई मकाम हो, कोई घर हो या इबादत खाना हो, तो सब रूहें, बहुत सारी रूहें वहाँ जमा हो जाती हैं। आकर फिर क्योंकि वो रूह है ना, जिस्म नहीं है, तो हमारी इबादत के साथ हम आहंग हो जाती है। जब हम आहंग हो जाती है तो बड़ा मज़ा आता है और बहुत सी उसमें बरकतें होती हैं। तो ऐसी रूहें बहुत से तोहफे तहाइफ लेके आती हैं, यानी और रूहानी किस्म की बरकतें लेके आती हैं। इस तरह अगर हम अपने घर को रूहानी माहौल का घर बनाएं, उसमें इबादत हो, बंदगी हो, और मौला का कोई कैसे बजे, ज्ञान का कैसे बजे, इल्म का कैसे हो, इल्म की बातें हो, कोई एक दो दोस्त आए बैठे और उनको इल्म की बातें करें, और अपने सहारे का एक छोटा सा हल्का हो, दो तीन या चार पांच दोस्त मिल के इमाम की बातें करें, तो बहुत मज़ा आएगा। और इससे फिर दो तरफा फ़ायदा होगा, एक तो उनको फ़ायदा होगा, एक आपको फ़ायदा होगा, और इससे आपके अंदर जो इल्म है उसको निखार मिलेगा, उसमें ताज़गी आएगी, और फिर ऊपर से जदीद और ताज़ा इल्म आने की इम्कानियत हो जाएगी। तो इन्हीं बातों के साथ मैं अपनी गुफ्तगु को ख़त्म करता हूँ। मौलाए आलम आप सबको आली हिम्मती और उलुल अज़्मी कामयाबी और दोनों जहाँ की सुरखुरी अता फरमाए, आमीन या रब्बिल आलमीन। अन का ये कहना है कि दोस्त खुदा वो है जो हमेशा खुदावंद को याद करता रहता है, किसी भी हालत में वो फरामोश नहीं करता, वो गाफिल नहीं होता, क्योंकि खुदा के पाक इस्म में, उसकी मुकद्दस याद में मोमिन के लिए सब कुछ है, सारी क़ुव्वतें और तमाम ताकतें इसी पाक इस्म से मोमिन को मुहैया है, लिहाजा वो हर वक्त खुदावंद को याद करता रहता है। लेकिन इसमें सुबह शाम की तस्बीह इबादत पर जोर दिया गया है। मैं चंद बातें सुबह शाम की इबादत की अहमियत के बारे में अर्ज़ करूँगा कि दिन के ये जो दो किनारे हैं, यानी सुबह और शाम, क्यों अहम हैं इबादत के लिहाज से, और मोमिन को दिन के इन दोनों किनारों पर किस तरह खुद को तैयार रखना चाहिए। तो सबसे पहले मैं शाम की बात करूंगा। शाम का वक्त ऐसा है कि वो एक जुज़वी क़ियामत का नमूना है। जिस तरह इंसान की उम्र के खात्मे पर उसको क़ियामत में हिसाब देना पड़ता है और फिर उसके तमाम आमाल के नताइज उसके सामने होते हैं कि ज़िंदगी का जो प्रोग्राम हुआ था वो किस तरह तय पाया और उसमें क्या क्या अमल हुआ वगैरह, इसका हिसाब किताब देना पड़ता है। ये तो कुल्ली हिसाब हो गया, लेकिन इसके अंदर, इस प्रोग्राम के अंदर यानी ज़िंदगी के अंदर अज्जा भी हैं, यानी छोटे छोटे हिसाबात भी हैं। वो छोटे हिसाबात इस तरह से हैं कि हर शाम को अल्लाह के हुजूर में दिन के आमाल का हिसाब देना पड़ता है। जिस तरह कोई मजदूर रोज की उजरत लेता है तो काम से वापस पसी पर यानी शाम के वक्त वो अपने सेठ को, धनी को, मालिक को हिसाब देता है जिससे कि इसको उजरत मिलती है। इस तरह शाम के वक्त अमाल का हिसाब किताब होगा। और दूसरी बात यह है कि बंदा मोमिन जब सोता है तो उसका सोना मौत की मिसाल है, लिहाजा उसको इस ख्याल से भी सोने से पेशतर अपने बातिन की पाकीजगी करनी चाहिए। तस्बीह इबादत या अच्छी किताबों के पढ़ने से, अल्लाह को याद करने से, तो जिस तरह एक होशमंद इंसान अपनी मौत के लिए तैयारी करता है और वो हमेशा ये चाहता है कि उसका जो आखिरी वक्त है बहुत अच्छा हो, तो उसमें वो खुदा को याद करे और बहुत ही खुदा से लव लगाते हुए और खुदा की तरफ तवज्जो देते हुए उसकी जान निकल जाए, ये सोचता है। इस तरह जब नींद एक मौत की मिसाल है तो इस जुज़विया की छोटी सी मौत की जद में आने से पेशतर मोमिन को चाहिए कि वो अपने मालिक को खूब याद करे। और दूसरी तरफ से दिन के दौरान जो उसके दिल पर गर्द गुबार बैठा है अफकारी दुनियावी से और लोगों के साथ मिलने जुलने से और हर कस नाकस के साथ बातचीत करने से, तरह तरह की बातों के सुनने से और तरह तरह की चीज़ों के देखने से जो उसके दिल पर उबार बैठी है, उसकी पाकीज़गी भी इसमें है कि वो याद खुदा में कुछ चंद मिनट मसरूफ हो जाए। और इसको कहते हैं खातिमा बिल खैर, यानी अंजाम बखैर हो दिन का जो अंजाम है, जो शाम का वक्त है अच्छी तरह से गुजरे, जमात खाने से लौटकर और इबादत करके फिर उसी गर्मी के साथ मौला को याद कर करके फिर सो जाए। तो ये शाम के वक्त की अहमियत है। और वैसे आज जितने भी खुदा को याद करे दिन के दौरान, लेकिन फिर भी कमी रहती है, इस कसर को निकालने के लिए भी याद खुदा शाम के वक्त बहुत ज़रूरी होती है। फिर जब सुबह होती है तो उसका एक नया दिन सामने होता है, लिहाजा उसे खुदा से रुजू करना चाहिए कि उसका वो दिन अच्छी तरह से गुजरे, दुनियावी काम में भी बरकत और कामयाबी हो और सलामती से वो वक्त गुजरे, क्योंकि मालूम दिन में कैसे कैसे वाक़ियात सामने आते हैं, क्या क्या बातें होती हैं, किन लोगों से मुलाकात होती है, क्या होता है और क्या नहीं होता है, तो उसके सामने दिन की ज़िंदगी और उसके प्रोग्राम
ہیں لیکن معلوم نہیں کہ کیا کیا ہونے والا ہے. لہذا عذرا خوف خدا دل میں لائیں اور پھر خدا سے رجوع کر کے دعا مانگے اور صبح اچھی طرح سے خود کو تیار کرے. اور اس میں یہ بھی ہے کہ پھر وہ دن کو یاد نہیں کر سکتا, لہذا صبح خوب یاد کرے. اس کی مثال اس مسافر کی طرح ہے کہ وہ کہیں کسی کام پہ جاتا ہے اور اس کو کھانا نہیں ملتا ہے تو وہ کیا کرتا ہے مزدور تو یا مسافر, تو صبح وہ پیٹ بھر کے کھانا کھاتا ہے تاکہ اس میں سے اس کو انرجی مہیا ہو اور پھر کھانا نہ بھی ملے تو وقت گزر جائے. اس طرح صبح جو ہے عبادت کی غذا سے روح کے پیٹ کو بھر لینا چاہیے تاکہ دن کو اس کی حرارت سے مدد ملے اور خوب کام کاج آگے بڑھے. تو یہ صبح کی عبادت کی اہمیت ہے. اور جیسے کہ میں نے شروع میں کہا تھا ویسے تو مومن کو دائم الذکر ہونا ہے, تاہم زیادہ امید صبح و شام ہے اور ان دونوں کناروں میں جو بھی وقت میسر آئے ان سے خوب فائدہ اٹھانا چاہیے, یہ مومن کی دانش بندی ہے. ویسے تو رات کو اٹھنا ہے اور رات کو اٹھیں, اب مسئلہ ہے تھکان کا اور نیند کے خمار کو اتارنے کا, لیکن اس کی کوئی بات نہیں ہے. دیکھیں آپ جیسے حکمت کی کتابوں کو پڑھیں گے اور روح کے اس بیت کو دیکھیں گے کہ یہ تھکان کوئی چیز نہیں ہے اور نیند بھی کوئی چیز نہیں ہے, یہ تو مولا کی مہربانی کی بات ہے اور مشق و عادت کی بات ہے. تو کسی چیز کے کرنے کے دو مرحلے ہوتے ہیں, ایک تھیوری ہوتی ہے ایک عمل ہوتا ہے ایکشن ہوتا ہے. پہلے تھیوری آتی ہے پھر ایکشن. اس لیے علم کا نام ہم نے یہاں تھیوری کہا اور عمل کو ایکشن کہا. تو پہلے ہم کو نیند سے متعلق علم ہونا چاہیے کہ نیند کی ضرورت کیوں ہے, آیا ہم اس کو کم کر سکتے ہیں یا نہیں کر سکتے ہیں وغیرہ. پھر اس کے بعد ہم کو بھروسہ ہوگا, نہیں تو دل میں ایک غم سا ہوگا کہ اس دنیا کے اندر بہت سے ایسے لوگ بھی ہیں جن کو یہ خیال ہوتا ہے کہ نیند ہر حالت میں ضروری ہے. ضروری تو ہے لیکن ایک حد تک, ایسا نہیں جیسے کہ وہ کہتے ہیں. تو یہ تو رات کی عبادت کی بات ہو گئی. اور جن لوگوں کو زمانۂ ماضی میں بڑے پیمانے پر کامیابی حاصل ہوئی تھی انہوں نے رات کے وقت سے فائدہ اٹھایا, اور چونکہ رات کے وقت بڑے سکون کی عبادت ہوتی ہے اور بہت مزہ آتا ہے اور بہت کامیاب عبادت ہوتی ہے. رامین اقدس میں سب کچھ ہی آپ نے پڑھا ہے, راوند عالم نے رات کس لیے پیدا کی ہے؟ عبادت کے لیے. ساری رات سونے کے لیے نہیں ہے. تو اس لیے دیکھیں, میں نے کبھی شاید اس مجلس میں کہا تھا ایک شخص کو 1,00,000 روپے کی لاٹری لگے, راؤنڈ لگے, تو اس کو کہاں نیند آتی ہے؟ کھا تھکا ہوا ہے یا غذا زیادہ کھائی ہے, کچھ بھی ہوا ہے لیکن نیند نہیں آئی گی. کہاں گئی وہ نیند جو اس کے نزدیک ضروری تھی؟ وہ سب لوگ کہتے ہیں کہ ضروری ہے لیکن نیند کو کس چیز نے ماری؟ فیصل کے عشق نے. اس طرح اگر کسی کو مولا سے عشق ہو تو نیند کہاں آئے گی؟ ہم کو اگر مولا سے عشق ہوتا تو نیند نہیں آتی, یا اگر آتی تو تھوڑی سی آتی, یا آتی تو بالکل سلجھی ہوئی نیند آتی. تو یہ ہے कि जब दुनिया के इश्क में ये हिम्मत है कि जब दुनिया का इश्क होता है तो नींद नहीं आती है किसी भी चीज़ से इश्क, तो इसके मुकाबले में जब मौला का इश्क होगा तो नींद कहाँ से आएगी और थकान कहाँ से होगा और सुस्ती कहाँ से आएगी। ये तो इकसीर आज़म है, यानी सबसे बड़ी दवा और सबसे मुजर्रब और आजमूदा दवा मौला की मोहब्बत है। काश हम में से हर एक में मौला की भरपूर मोहब्बत होती तो फिर मैं समझता हूँ कि किसी भी चीज़ की कमी नहीं होती, न इल्म की कमी होती और न इबादत की और रूहानियत की। तो इसके लिए सोचें, खूब सोचें कि मौला से किस तरह लव लगाया जाए। सही मानों में तो मौला को हर वक्त याद करें, मौला से इश्क करें, नामुमकिन ना समझे या ना कहें कि हम गदा और वो बादशाह, फिर दोस्ती इस गदा की उस बादशाह से कैसे मुमकिन है। मुमकिन है, ये तो दुनिया की बात हो गई ना कि एक गदा की बादशाह से दोस्ती नहीं होती है, तो ये तो दुनिया की बात है। लेकिन दीन का मामला कुछ और है, हमारी रूह एक खतरा है और वो समंदर है। तो आपने देखा है कि खतरे की और समंदर की कैसी दोस्ती होती है और कैसी यूनिटी हो जाती है, किस आसानी से ये समंदर और ये खतरा आपस में मिल जाते हैं। इसी तरह मकदार में अगरचे हम खतरा हैं लेकिन खासियत और जौहर वही है, क्वांटिटी की कोई बात नहीं है, मकदार की कोई बात नहीं है, लेकिन ज़ात और सिफात एक है। तो इसलिए हम उससे वासिल हो सकते हैं। और बात है कुदरत की, कोई फिक्र की बात नहीं है। गीली लकड़ी को आग से करीब रखिए, वो सूख जाएगी और फिर आग उसको केस करेगी, जला डालेगी और अपने साथ एक कर लेगी। ये है कि कोई बात नहीं है, मुसलसल कोशिश की जाए तो अगर कोई बात नामुमकिन नहीं है कि हम उसके करीब नहीं जा सकें, उसके साथ वासिल नहीं हो सकें। ये इमाम की रहमत किस लिए है? अपने बंधुओं के लिए है, उसकी इतनी भी पना रहमत है तो मायूसी कुफ्र है। मायूस नहीं होना है, कोशिश करें और सच्चे दिल से कोशान रहें और इंशाल्लाह कामयाबी होगी। मौलाना हाजरे में सब अजीज़ों को खातिर खा तरक्की दें, बल्कि तवक्कु से ज़्यादा तरक्की दें और अपनी बेपनाह रहमत से हम सब की खामियों से उखदावन दरगुजर फरमाएं और अपने मुकदस नूर में सब मोमिनीन को समोले और ज़ाहिर बातिन का मुकदस दीदार हर फर्द मोमिन को दीन दुनिया में नसीब हो। ये रब रूह की आंख नहीं है, क्योंकि वो खुद आंख है। रूह के कान नहीं है, वो सरापा कान है। रूह की जबान ऐसी नहीं है जैसी ये जबान है, लेकिन रूह खुद जबान है। ये अजीब बात है कि रूह अपने आप में सब कुछ है। वो चूंकि खुदा के नूर से है, जो नूर है वो सब कुछ है। देखें कि इंसान का बदन कितना कमज़ोर है कि ये बदन आज़ा रखता है, फिर अगर कोई अज़ो कमज़ोर हो गया तो बस फट जाता है। आँख ज़रा कमज़ोर हो गई तो मुश्किल हो जाती है, ज़बान में लर्ज़िश आ गई तो मुश्किल हो जाती है, कान जरा बहरी हो गए तो मुश्किल हो जाती है, लेकिन रूह इसके बरक्स एक ऐसी कुदरत व तवानाई है कि उसमें सब कुछ है और कोई ताकत व तवानाई रूह से बाहर नहीं है। अजीब बात है कि रूह लामकानी सिफत रखती है मगर उसके अंदर मकान है। वो आलम अमर से है लेकिन आलम खल्क में है। वो एक मुकम्मल और कामिल दुनिया है, बड़ी रंगीन दुनिया, बड़ी हसीन और खूबसूरत दुनिया कि उसमें सब कुछ है। जहानी रूह के किसी दरख्त का एक पत्ता भी नजर आए तो क्या कहना उसकी रंगीनियों का, उसकी खूबियों का, रोशनी वो खुशी वो मसरत शादमानी वो अजाइब व गराइब की क्या कहना। किन इसके लिए मोमिन आगे बढ़ सकता है, जुल्मत व तारिकी के पर्दों को फाड़ कर गफलत सुस्ती के पर्दों को चाक करके बाहिम्मत मोमिन मंजिल मकसूद को पहुँच सकता है। दिल की नरमी की ज़रूरत है, कोशिश की ज़रूरत है, इखलास की ज़रूरत है और फिर हर उस चीज़ की ज़रूरत है जो फरमान में मज़कूर है। आजिज़ी सबसे बड़ी चीज़ है, इमाम की मोहब्बत। इंशाल्लाह आप आगे बढ़ेंगे, आगे बढ़ सकेंगे क्योंकि आपकी बहुत कोशिश है, आपका बहुत शौक़ है। इंशाल्लाह मौला आप पर मेहरबान होगा। आमीन ये रब लामीन। रूहानी तौर पर हुदूद-ए-दीन का बदली होना इस तरह से है कि असल में हुदूद-ए-दीन लतीफ़ जिस्म में है, एस्ट्रल बॉडी में काम करते हैं, ज़र्रात में काम करते हैं। एक मोमिन जैसे ही कामयाब हो जाता है तो हुदूद-ए-दीन आकर उसके साथ बातें करते हैं और फिर दूसरे आते हैं, फिर तीसरे आते हैं। और दूसरी बात इसके अलावा ये कि बंदा ही मोमिन जिक्र में मसरूफ होता है और जिक्र करता चला जाता है, मुसलसल और मुतवातिर जिक्र करता है तो फिर जब बहुत आगे बढ़ता है तो उसके हुदूद बदल जाते हैं। एक बात में बहुत राज की बात करूं, एक दफ़ा मैं रूहानी इनकलाब के दौरान जिक्र में मसरूफ था और सामने से पर्दा हटा हुआ था और आवाज़ के मराहिल थे तो बहुत सारे रूहानी बहुत सारे हुदूद सामने थे कि एक गिनान की आवाज़ आई जो दो मखलूक पढ़ती थी, दोनों की आवाज़ को मैं बयान नहीं कर सकता और सच उसकी कैफियत को, उसके तर्ज तरन्नुम को, उसकी खुशलहानी को, उसकी शीरीनी को, उसके रसीली आवाज़ को और सुर को बयान नहीं कर सकता। तो कुछ देर के बाद वो दोनों बदल गए, दूसरे आ गए जो पहले से बेहतर थे, फिर तीसरे आ गए जो इनसे बेहतर थे, फिर चौथे आ गए उनसे बेहतर थे, پھر پانچویں آ گئے علی ہذا القیاس، یہ سلسلہ چلتا رہا اور چلتا رہا، تو میرے الفاظ اس کیفیت کی ترجمانی نہیں کر سکتے ہیں، تو ایسی آواز تھی، وہ ایسا معجزہ تھا، اور عجیب شان یہ کہ ہر بار پڑھنے والے جو ہیں بدل جائیں اور ان کی جگہ پر ایک دم سے دوسرے آئیں، اور یہ سلسلہ آگے بڑھتا چلا جائے۔ تو اس طرح معجزات ہیں امام کے لا تعداد بے شمار، جن کو کوئی بیان کرنے والا بیان نہیں کر سکتا۔ اس طرح حدود دن بدلتے رہتے ہیں۔